फेरि पनि सबैलाई म जय मसीह भन्न चाहन्छु। हामीले प्रेमको बारेमा तपाईँलाई मैले घरिघरि प्रेमको बारेमा बताउँछु भनेर भनेको थिएँ, त्यस कारणले आज म अलिकति तर टाइम पटक्कै पुग्दैन मलाई थाहा छ, अनि तैपनि म कोसिस गर्छु सकेसम्म है छोटकरी रूपमा, तर बाइबलका पदहरूबाट नै परमेश्वरको वचनले जे भन्छ हामी त्यही बुझ्ने कोसिस गर्छौँ। प्रेममय जीवन आजको विषय खासमा, अनि तपाईँलाई थाहा छ यो कुराबाट सुरु गर्छु। संसारमा सबैभन्दा बढी बिक्री हुने र बढी भाषामा अनुवाद भएको, सबैभन्दा बढी पढिने पुस्तक, नम्बर वान बुक एभ्री इयर, बुक अफ द इयर भनेको के हो थाहा छ तपाईँलाई? त्यो बाइबल हो। तर बाइबल नै यस्तो पुस्तक हो जुन सबै किसिमको जाँचबाट सबभन्दा माथि भएको, अनि कतिचोटि हामीलाई थाहा छैन यो कुरा, होइन? अर्को शब्दमा भन्यो भनेदेखि, अब नेपालकै कुरा गऱ्यो भने विश्वासीहरू धेरै छैन, तर संसारको जनसङ्ख्याको हिसाबले हेऱ्यो भने कमसे कम वान थर्ड, टु थर्ड, के अरे वान थर्ड, 31% संसारको मान्छेहरू क्रिस्चियन छन्। अरू कुनै पनि धर्ममा 15-20%, 15%भन्दा बढी कुनै पनि धर्ममा छैन, होइन? त्यस कारणले परमेश्वरको वचन सत्य नभएको भए 2000 वर्षसम्म परमेश्वरको वचनमा यसरी काम हुन सक्दैन। अनि वास्तवमा अहिले यतिखेर संसारमा के भइराखेको छ भनेर हामीले विचार गऱ्यौँ भने परमेश्वरले अचम्मका कामहरू गरिराखेका छन्। तपाईँलाई अस्ति मैले एसबेरी युनिभर्सिटीमा एउटा जागृति सभा नन स्टप कसैको योजना बिना अहिले करिब करिब कति दिन 14-15-16 दिन हुँदैछ, नरोकिकन उनीहरू परमेश्वरको आराधना गरिराखेका छन्। यो सबै परमेश्वरले गरिराख्नु भएको कुरा। जब मानिसहरू एकदमै गम्भीर भएर सत्य चाहिँ के रहेछ भनेर खोजी गर्न थाल्छन् भने येशु ख्रिस्टको सत्यतालाई उनीहरूले इन्कार गर्न सक्दैनन्। तपाईँलाई मेरो आफ्नै गवाही दिन सक्छु, वास्तवमा हिन्दूमा जन्मेर नास्तिक कुनै पनि धर्म नमान्ने एउटा व्यक्ति, तर परमेश्वरको सुसमाचार जब सुन्न थाले अनि मैले त्यो कुरालाई सिरियसली हेर्न थालेँ, धेरै मान्छेहरूको सिरियसली हेर्ने विचार छैन। कतिचोटि हामी क्रिस्चियन पनि भएर सिरियसली वचन सुन्ने विचार छैन, किन हामी जस्तो छौँ त्यसैमा ठिक छौँ भन्ने खालको संस्कृतिमा हामी हुर्किराखेका हुन्छौँ। तर तपाईँ परमेश्वरलाई साँच्चै सिरियसली हेर्न थाल्नुभयो भनेदेखि तपाईँले येशूलाई भेट्नुहुन्छ, त्यो मेरो गवाही हो। ऐतिहासिक येशू ख्रिस्ट र उहाँको बारेमा जति पनि प्रमाणहरू छन् ती सबै अरू सबै कुराहरूभन्दा सत्य साबित भएका छन्। अरू धर्महरू मानिसको विचार मात्र हो भन्ने कुरा त्यसैमा सीमित छ भन्ने कुरा प्रमाणित छन्, किनभने न त त्यसको सुरु छ न अन्त छ, त्यसको बारेमा केही प्रमाण पाइँदैन। तपाईँले बाइबलको बारेमा हेर्नुभयो भने इतिहास र विज्ञानको अगाडि पनि यो सत्य प्रमाणित भएको छ। यो सबै कुराले के गर्छ भनेदेखि हामी जहिले पनि जे पनि कुरा खोज्दाखेरि बाइबलमा जानुपर्छ। अनि आज तपाईँ र म प्रेमको बारेमा कुरा गर्दै गर्दा तपाईँहरूलाई प्रेमको बारेमा भन्न मैले इच्छा धेरै अगाडिदेखि गरेको, अनि आज केही यसको बारेमा हामी सँगसँगै विचार गर्नेछौँ। अनि यो परमेश्वरको वचनले के भन्छ त्यसअनुसार। सबभन्दा ठुलो मिस्टेक, गल्ती के हुन्छ भने नि, विश्वासीहरूको पनि कतिचोटि हामी सुनेको कुरामै बढी आधारित हुन्छौँ। हामी रेडियो सुन्छौँ, आजकल त फेसबुकमा विभिन्न किसिमका युट्युबर के यो धेरै किसिमको होइन सुन्ने कुरा, तर जब धेरै कुराहरू सुनिराख्छौँ कहिलेकाहीँ हामीले त्यसैलाई विश्वास गर्न थाल्छौँ। तर जहिले पनि हामी त्यसको स्रोतमा गएर यो कहाँबाट आयो, यसको सुरु कहाँबाट भयो, यो के हो, सत्यता के हो भनेर हामीले हेर्न प्रयास गर्नुपर्छ, अनि मात्रै विश्वास गर्नुपर्छ, होइन? जहिले पनि मान्छेहरूले प्रचारै गर्दाखेरि पनि कसैले तपाईँलाई अचम्मको कुरा भन्छ भने बाइबलमा नहेरिकन त्यसलाई स्वीकार्न जरुरी छैन। अर्को प्रेमको सम्बन्धमा कुरा गर्दै गर्दाखेरि प्रेम कति महत्त्वपूर्ण छ भन्ने कुरा पहिलो कोरिन्थी 13 अध्यायमा प्रेमको बारेमा पावलले वर्णन गरेका छन्। वास्तवमा त्यो परमेश्वरीय प्रेम, ईश्वरीय प्रेम भन्छ, बलिदानी प्रेम, सेक्रिफिसियल लभ एकदेखि तिनसम्म पहिलो कोरिन्थी तेह्रमा प्रेमको महत्त्वबारे तपाईँलाई म पढ्न चाहन्छु। अनि यो पढ्दै गर्दा मेरो प्रार्थना छ तपाईँहरू हरेकको जो घरमै बस्नु भएको छ अथवा मण्डलीमा हुनुहुन्छ तपाईँको ध्यान आज चाहिँ पुरै यो परमेश्वरको वचनमा गएको होस् ताकि तपाईँलाई छोड्ने बेलामा त्यहाँबाट जाने बेलामा अथवा हामीले सङ्गति सिद्धाउने बेलामा तपाईँमा आउनुपर्ने परिवर्तन आउन सकोस् है। यहाँ यस्तो लेखिएको छ पहिलो कोरिन्थी 13 को 1-3 मैले मानिसहरू र स्वर्गदूतको भाषामा बोले तापनि ममा प्रेम छैन भने म हल्ला मचाउने घन्टा र झ्याइझ्याइ गर्ने झ्याली मात्र हुन्छु। मसँग अगमबाणी बोल्ने शक्ति होला, सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकौँला, पहाडहरू हटाउन सक्ने सम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेम चाहिँ छैन भने म केही पनि होइन। यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहालेँ तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। अनि वास्तवमा यो खण्डमा पावलले प्रेमको अपरिहार्यता धेरैचोटि हामी चाहिँ के गर्छौँ भने हाम्रो जीवनबाट गरेको बलिदान हामीले गरेको काम चाहिँ ठुलो सम्झन्छौँ। अनि तपाईँलाई मैले यो वर्षको सुरु सुरुमा नै तिनवटा पोइन्ट भनेको थिएँ, बी वान ब्रिङ वान बिल्ड वान भनेको चाहिँ पहिलो कुरो तपाईँ म हुनु पर्यो बिकम भन्छ, हामीले भनेको हामीले गरेको भन्दा हामी भित्र चाहिँ वास्तवमा को हो यो सबभन्दा महत्त्वपूर्ण छ बाइबलको हिसाबले चाहिँ। किनभने तपाईँ विश्वास नगरे मान्छेले पनि सबै कुरा गर्न सक्छ, प्रचार गर्न सक्छ, बत्तिसमा दिन सक्छ, बाइबल पढ्न सक्छ, प्रार्थना गर्न सक्छ, सब गर्न सक्छ, तर तपाईँ र म भित्र साँच्ची नै त्यो सर्वशक्तिमान परमेश्वर परमेश्वरको पुत्र येशू प्रभु पवित्र आत्माद्वारा रहनु भएको छ, त्यसद्वारा मात्रै तपाईँ र म पक्का परमेश्वरले चाहनु भएको जस्तो एउटा क्रिस्चियनको रूपमा हुन सक्छौँ। अब तपाईँलाई बाइबलले प्रेमको सम्बन्धमा भनेको कुराहरूको बारेमा एक दुईवटा शब्द भन्न चाहन्छु। पहिलो कुरा, मैले बिहिबारको बिहानको क्लासमा पढेको एक दुईवटा पद तपाईँलाई आज पढ्न चाहन्छु किन यो सान्दर्भिक छ। पहिलो कुरा, म यो पहिलो कोरिन्थी 1:18 किनकि नष्ट भइरहेकाहरूको निम्ति क्रुसको सन्देश मूर्खता हो तर हामी उद्धार पाइरहेकाहरूको निम्ति परमेश्वरको शक्ति हो। क्रुसको सन्देश भनेको चाहिँ परमेश्वरको वचन, किनभने परमेश्वरको वचन जो येशू प्रभुको प्रतिज्ञा उहाँले दिने वरदान जो बाइबलमा विश्वास गरेर येशूमा विश्वास गरेर पाइने आशिष नयाँ जीवन अथवा यहीँबाट सुरु हुने भरपुरीको जीवन यो चाहिँ क्रुसद्वारा भएर आएको कुरा हो। यसको लागि येशू प्रभुले क्रुसमा मृत्युको दण्ड उहाँको शरीरमा काँटी ठोकिएर भाला रोपिएर हर थोपा रगत बगेर क्रुसमा जीवन दिनु भएर अनि गाडिएर मृत्युलाई पापलाई शैतानलाई जितेर उहाँ बौरी उठ्नुभयो। त्यसकारण क्रुसको सन्देश हामी क्रिस्चियनहरूको लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो। तपाईँ र म परमेश्वरसँग सम्बन्धमा आउनलाई क्रुस भएर जानुपर्ने हुन्छ। येशू ख्रिस्टले मात्र हाम्रो धार्मिकतामा उहाँको धार्मिकता ल्याएर हामी परमेश्वरसँग सठिक हुन सक्छौँ। परमेश्वरको सेवाको लागि मानिसलाई कुन कुराले योग्य बनाउँछ? अस्ति तपाईँलाई मैले अस्तिको हप्ता हामीले के हेरिराखेको थियौँ भने परमेश्वरको बोलावट योग्यको जीवन, वर्दी अफ हिज कलिङ, परमेश्वरको बोलावट भएको व्यक्ति चाहिँ कस्तो खालको हुनुपर्छ। यहाँनिर परमेश्वरको सेवाको लागि मानिसलाई कुन कुराको योग्यता, कुन कुराले योग्य बनाउँछ? वास्तवमा हरेक व्यक्तिलाई यसको बारेमा थाहा भएन भने उनीहरू ठुलो मिस्टेकमा पर्छन्। अनि हामीलाई के थाहा हुन्छ, के लाग्छ भने जो मान्छे बढी बोल्न सक्छ, बढी सम्झन सक्छ, बढी क्षमता बान्छ, होइन, कहिलेकाहीँ त अझ को मान्छेसँग बढी पैसा छ त्यसको पछि हामी लाग्छौँ। तर परमेश्वरको लागि सेवाको लागि योग्य हुने व्यक्ति चाहिँ उसको हृदय चाहिँ चूर्ण भएको, क्रुस बोकेको, येशूलाई अँगालेको, आफ्नो स्वभाव त्यागेर येशूको स्वभावको पछि लागेको व्यक्ति हुनुपर्छ। त्यो कुरो हामी भनेका छौँ। अनि तपाईँलाई यो तिनवटा कुरा, येशू परमेश्वरको सेवामा लाग्ने व्यक्तिमा अथवा क्रिस्चियनमा यो तिनवटा कुरा हुनुपर्छ। के ख्रिस्ट मेरो जीवनको प्रभु हुनुहुन्छ? सबभन्दा महत्त्वपूर्ण कुरा यो हो, हरेक व्यक्ति जो क्रिस्चियन भनेर आफैलाई भनेका छन् कतिचोटि उनीहरूको जीवनको प्रभु उनीहरू आफै हो। आज हामीले प्रेमको बारेमा हेरिराखेका छौँ, वास्तवमा अनेस्ट भएर इमान्दार भएर विचार गर्यो भने धेरै जस्तो मान्छे स्वभावैले अरू कसैलाई भन्दा बढी आफैलाई प्रेम गर्छ, होइन? तर तपाईँले जब येशूलाई प्रभु बनाउनुहुन्छ नि, प्रभुलाई प्रेम गर्नु पर्यो। त्यो नै परमेश्वरको, येशू प्रभुको मुख्य आज्ञा हो, परमेश्वरलाई प्रेम गर्ने सबैभन्दा पहिला बढी, होइन, सबभन्दा माथि, त्यसपछि आफ्नो छिमेकीलाई आफूलाई जस्तो प्रेम गर्ने। मेरो जीवनमा जीवनका कुन कुन क्षेत्र परमेश्वरको इच्छाभन्दा बाहिर छ भनेको चाहिँ परमेश्वरको वचन र उहाँको आज्ञा इच्छा अनुसार हुन नभएका, जस्तो कतिचोटि मान्छेले भन्छ नि, होइन, मुख छोड्ने मान्छेलाई के भन्छ? बप्तिस्मा दिँदाखेरि मुख चाहिँ डुबाएन छ। रुपियाँ पैसा गडबड गर्ने मान्छेले के भन्छ? बप्तिस्मा दिँदाखेरि वालेट चाहिँ डुबाएन छ। किनभने त्यो क्षेत्रमा चाहिँ परमेश्वरको प्रभाव नै परेन। हाम्रो जीवनमा पुरै परमेश्वरको प्रभाव पर्नुपर्छ। के मैले ख्रिस्टलाई चिन्ने मूल्यलाई राम्ररी बुझेको छु? ख्रिस्टलाई चिन्न तपाईँ र मलाई येशु ख्रिस्टद्वारा परमेश्वरसँग सम्बन्ध गर्नलाई अनि उहाँको सङ्गतिमा आउनलाई, वास्तवमा क्रिस्चियन भनेकै यो कुरो सम्झनुहोस्। तपाईँ नयाँ हुनुहुन्छ भने तपाईँले पनि सम्झनुहोस्, क्रिस्चियन चाहिँ येशु ख्रिस्टद्वारा परमेश्वरसँग सम्बन्ध राखेको। जसरी विवाहमा एउटा केटी र केटाको कहाँ कहाँको हुन्छ नि, हाम्रो अजिता नानीको बे भन्ला छ, आई विश आई वाज देयर, होइन? अब उनीहरू के हुन्छ? एक हुन्छन्। हामी विश्वासमा परमेश्वरसँग येशु ख्रिस्टद्वारा सम्बन्धित हुन्छौँ, त्यसपछि उहाँसँग हाम्रो सङ्गति हुन्छ। त्यसैले क्रिस्चियनहरू चाहिँ परमेश्वर सँगसँगै दिनदिनै सङ्गति गर्ने व्यक्तिहरू हुन्। तर संसारको ढाँचा अनुसारै चल्ने मान्छे त्यसरी सङ्गति हिँड्या हुँदैन। त्यस कारण परमेश्वरको वचन नबुझेको मान्छेहरूले आफैलाई क्रिस्चियन भनी ठान्छ, तर तिनीहरू क्रिस्चियन नहुन सक्छ। त्यस कारण हामीले जहिले पनि परमेश्वरको वचनमा ख्रिस्टलाई पछ्याउने उहाँको चेलाहरू चाहिँ को रहेछ, कस्तो रहेछ, कसरी हुँदो रहेछ, यो जान्नुपर्छ। अनि हाम्रो वरिपरिका मान्छेहरू जो ख्रिस्टलाई चिन्दैनन्, तपाईँ र म मेरो जीवन हेरेर ए यो त म मेरो जतिको पनि छैन भनेर उनीहरू विश्वास पनि गर्दैन। बाइबलमा लेखेको छ नि, जब हामी ख्रिस्टलाई उचाल्छौँ अनि उहाँले मानिसहरूलाई आफूतिर खिच्नुहुन्छ। तपाईँ र मेरो जीवनमा ख्रिस्टलाई कसरी उचाल्छौँ? जुन बेलामा परमेश्वरको वचन अनुसार धार्मिकतामा जिउन थाल्छौँ। सरसर्ती छिटो छिटो गर्नुपर्छ, यो अर्को पद पढ्न चाहन्छु। प्रेमको सम्बन्धको कुरा गर्दै गर्दा तपाईँलाई म यो पदहरू पढ्दैछु। येशु प्रभुले प्रेमको बारेमा हामी कसरी प्रेममा रहन सक्छौँ, प्रेममा रहने कुरा के हो भन्ने जुन कुरा भन्नुभएको छ, थोरै मात्रै म पढ्न चाहन्छु। योहन्नाको सुसमाचार 15:7-12 यहाँ छ। तिमीहरू ममा रह्यौ भने र मेरा कुराहरू तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एकअर्कालाई त्यसरी नै प्रेम गर। यानि पहिलो कुरा, प्रेम जे इच्छा लाग्छ माग त्यो तिमीहरूको निम्ति गरिनेछ भनेको चाहिँ के छ? पहिलो कुरा, उहाँमा रहनु पर्यो। उहाँको कुरा हामीमा भनेको चाहिँ उहाँको वचन हामीमा, परमेश्वरको वचनमा जिउनु पर्यो, त्यो अनुसार पालन गर्नु पर्यो, त्यो कुरो मुख्य छ। दोस्रो कुरो चाहिँ, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरू एकअर्कालाई त्यसरी नै प्रेम गर। एकअर्का भनेको चाहिँ छिमेकीलाई प्रेम भनेर बाइबलमा भनिएको छ। अनि तपाईँलाई मैले भनेर जहिले पनि प्रष्ट पार्छु, छिमेकी चाहिँ हामीले छानेका मान्छेहरू मात्रै होइन, हामीलाई माया गर्ने मान्छे मात्रै होइन, कहिलेकाहीँ हामीलाई मन नपराउने जस्तो मान्छे पनि हो, एक एकजना हो। तपाईँले जुन बेलामा मान्छे छुट्याउनु हुन्छ नि, यो चाहिँ मेरो होइन, उसको चाहिँ निन्दा गर्छु, उसलाई दुःख दिन्छु, त्यो हुन सक्दैन। तपाईँले पक्का येशूको वचन पालन गर्नुहुन्छ भने सबै छिमेकी हो, उनीहरूलाई येशूले हामीलाई प्रेम गरेको जस्तै प्रेम हामीले गर्नुपर्छ भन्ने यहाँ लेखिएको छ। अर्को कुरो, योहन्ना 14:15 के छ? तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पालन गर। यदि प्रभु येशूलाई प्रेम गर्छौ भन्ने प्रमाण चाहिँ उहाँको आज्ञा पालन गर्नु पर्यो। यहाँ अर्को पदमा के भनेको छ? मलाई प्रेम गर्ने त्यही हो जोसँग मेरो आज्ञा छन् र ती पालन गर्छन्। भनेपछि येशूलाई प्रेम गर्ने चाहिँ को हो त? परमेश्वरको आज्ञा पालन गर्ने, परमेश्वरको वचन अनुसार जिउने, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ, म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यस कहाँ प्रकट गर्नेछु। येशू प्रभुले कति धेरै कुरा भन्नुहुन्छ, ती व्यक्तिहरू जसले येशूलाई प्रेम गर्छ। वास्तवमा तपाईँ र मैले जब येशूलाई प्रेम गर्छौँ, परमेश्वर पिताको प्रेम पनि हाम्रो निम्ति हुन्छ। तर येशूलाई प्रेम कसरी गर्ने? उहाँको आज्ञा पालन गर्ने। वास्तवमा पछि म तपाईँलाई पढ्छु मत्ती अठाइसमा त्यसको 19 पदमा के लेखा छ भने, जाओ र सारा संसारको, म बाइबलमै ठ्याक्कै पढ्न चाहन्छु, मत्ती 28 19 र 20 पद पनि तपाईँलाई म पढ्न चाहन्छु। किनभनेदेखि उहाँको आज्ञा पालन गर्ने चाहिँ उहाँलाई प्रेम गरेको देखाउने कुरा हो। तपाईँ र म साँच्ची नै येशूलाई प्रेम गर्छौँ, परमेश्वरलाई प्रेम गर्छौँ, अथवा उहाँको आज्ञा पालन गर्छौँ। उहाँको आज्ञा पालन गर्ने भनेको चाहिँ दुईटा मुख्य आज्ञा, परमेश्वरलाई प्रेम गर्ने सारा हृदयले, अनि छिमेकीलाई येशूले हामीलाई प्रेम गरेको जस्तो गर्ने। येशूको प्रेम चाहिँ कति ठुलो थियो भन्ने कुरा, उहाँको आफ्नो शरीरमा हाम्रो लागि दुःख भोगेर रगत बगाउनु भएको थियो। यहाँनिर 19 पढ्छु, यसकारण जाओ र सबै देशका जातिलाई चेला बनाओ, पिता र पुत्र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न सिकाऊ। यहाँनिर आज्ञा के छ त, विश्वास नगरेका मान्छेहरूलाई येशूमा ल्याउने, चेला बनाउने भनेको। किनभनेदेखि येशू बिना त मान्छेमा उद्धार छैन नि, मान्छेले मुक्ति पाउँदैन नि। चाहे जतिसुकै धर्म गर्नुहोस्, आफ्नो हातै सुक्ने गरी यसरी चढाउनुहोस्, अघि हामीले पढ्दै थियौँ नि, बलिदान गर्नुहोस् आफैलाई, केही काम लाग्दैन। तर येशू ख्रिस्टले हामी हरेकको उद्धारको लागि आफैलाई बलिदान गर्नुभयो। त्यस कारणले यहाँनिर 20 पदमा के छ भने, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ। जुन बेलामा हामी येशू ख्रिस्टको आज्ञा पालन गर्छौँ, हामी चेला बन्छौँ। येशूको आज्ञा प्रेम गर्ने आज्ञा हो, त्यही कारणले प्रेमको कुरा महत्त्वपूर्ण छ। येशूको आज्ञा चाहिँ प्रेम गर्ने आज्ञा। येशूले तिनलाई जवाफ दिई भन्नुभयो, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नै छ। फेरि अर्को कुरा होइन, सो वचन पालन के गर्ने रहेछ त, वचनमा के रहेछ, त्यस कारण वचन पढ्नु पर्यो। तर कतिजना मान्छेहरू जानी वचनमा भएको कुरा उल्लङ्घन गर्छन्, त्यो येशूलाई प्रेम गरेका हुँदैन कि घृणा गरेका हुन्छ, निन्दा गरेका हुन्छ, हो कि न? जस्तो झुटा नबोल्ने कुरा हो, लोभ नगर्ने कुरा हो, झगडा नगर्ने कुरा हो, मान्छेसँग मिलाप गर्ने कुरा हो, विनम्र हुने कुरा हो, यो सबै कुरा त के हो, परमेश्वरको वचनमा छ नि। मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ। यहाँनिर के छ, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नेछ गर्नुहुनेछ, र हामी त्यसका आउनेछौँ र त्यससँग बास गर्नेछौँ। कति महत्त्वपूर्ण शब्दहरू छन् यहाँनिर। जसले येशूलाई प्रेम गर्छ, उहाँको वचन पालन गर्छ, पिताको प्रेम पनि त्यसमा हुन्छ, र पिता र पुत्र दुवै उसकोमा आएर बास गर्नुहुन्छ। अनि त्यस कारणले बाइबलमा के लेखेको छ, पहिलो कोरन्थी 3 हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर, होइन? अर्को पद पनि पढ्छु, परमेश्वरको आज्ञा पालन गर्ने कुरामा, प्रिय खराबीको अनुसरण नगर तर भलाइको अनुसरण गर, जसले भलो गर्छ त्यो परमेश्वरको हो, जसले खराबी गर्छ त्यसले परमेश्वरलाई देखेको छैन। अब यहाँनिर भलाइ के खराबी के एकदम क्लियर हुनुपर्ने कुरा हो। अनि धेरै मान्छेहरूको जीवन चाहिँ सबै कुरो मिसिएको, संसार पनि, किनभने झुटा पनि बोल्छन् उनीहरू, लोभ गर्छन्। अघि मैले सुरुमा भनेको थिएँ नि, प्रेम चाहिँ उनीहरूले आफैले गर्छ, किनभने जे कुरोको ले चाहिँ उसको स्वार्थ पुरा हुन्छ त्यो कुरो नै प्राथमिकतामा पर्छ। तपाईँहरू जसले यसरी जीवन जिउनुहुन्छ नि, वास्तवमा तपाईँले येशूको बोलावट र येशूलाई येशूको आज्ञा खोज्नु भएन, तपाईँले आफ्नै स्वार्थ, अनि त्यो चाहिँ सायद परमेश्वरलाई चिनेको नचिनेको उहाँलाई मात्रै थाहा छ, महत्त्वपूर्ण कुरा हो। यहाँनिर एफिसी 5:1 यस्तो लेखिएको छ, पावलले एफिससका मानिसहरूलाई यसरी भन्दैछन्, यसकारण तिमीहरू प्रिय बालकहरू चाहिँ परमेश्वरको देखा सिकी गर्ने हो। हामीलाई के भनिएको छ त, प्रेममा, सेवामा, के भन्छ, बलिदानमा, निस्वार्थपनमा, पवित्रतामा परमेश्वरको देखा सिकी, उहाँले जे गर्नुहुन्छ हामीलाई त्यो गर्नु भनेर यहाँ भनिएको छ। अनि पावलले यहाँ अर्को कुरा भन्छन्, अनि आजको मुख्य विषय यसैमा आउँछ, तिमीहरू प्रेममा चल, वाक इन लभ भन्छ अङ्ग्रेजीमा, तिमीहरू प्रेममा चल, तिमीहरूको जीवन पूर्ण रूपमा सोच्ने, विचार गर्ने, व्यवहार गर्ने, इच्छा गर्ने, योजना बनाउने हरेक कुरा परमेश्वरको प्रेम अनुसारको भएको होस्। जसरी ख्रिस्टले पनि तिमीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो, यानि प्रष्ट येशु प्रभुको क्रुसको बलिदानको कुरा हो यहाँ भनेको। त्यहाँ दुईटा कुरा गर्नुभयो, एउटा चाहिँ सुगन्धित भेटी, अर्को चाहिँ बलिदान हाम्रो निम्ति, किनभने उहाँले हामीलाई प्रेम गर्नु, अनि यहाँनिर त्यही कुरा लेखेको छ, हामीले पनि उहाँलाई प्रेम गर्नुपर्छ। अघि मैले तपाईँलाई पहिलो कोरन्थी 13:1-3 पढ्दै थिएँ, अनि त्यो 13 अन्तिममा 13 हेऱ्यो भनेदेखि चाहिँ यहाँ यसरी लेखेको छ, अनि अब यी तीन कुरा रहन्छन्, विश्वास, आशा र प्रेम, तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो। त्यसकारण अहिलेसम्म जुन चाहिँ कुरा पढ्यो नि, यो प्रेम भन्ने कुरा चाहिँ यति महत्त्वपूर्ण रहेछ भनेर हामीले यहाँनिर बुझ्दछौँ, प्रेमको बारेमा प्रष्ट यहाँ हामीले बुझ्दछौँ। त्यसकारण हामीले प्रेमलाई राम्रोसँग विचार गर्नु पर्यो। तपाईँलाई थाहा छ, संसारमा सबैभन्दा बढी यो कुरा मैले तपाईँलाई भनिसकेको छु, किन दोहोऱ्याएँ मैले थाहा छैन, आई अलरेडी सेड दिस टु यु, ओके हियर, यो कुरो मैले तपाईँलाई भन्न लागेको। सो प्रेम, विशेष गरिकन बाइबलमा प्रेमको बारेमा जो लेखिएको छ, चार किसिमको प्रेम, ग्रिकमा चाहिँ चार किसिमको प्रेमको बारेमा हामीले बाइबलमा पाउँदछौँ, अनि यो चार किसिमको, अझ 9 किसिमको 7 किसिमको धेरै किसिमको प्रेम पनि छ। तर तपाईँलाई म यो कुरा भन्न चाहन्छु, प्रेम भन्ने शब्दको धेरै किसिमको अर्थ लाग्छ। अब हाम्रै भाषामा भन्ने हो भने चाहिँ प्रेम, माया, अर्को के शब्द पनि छ, होइन, अङ्ग्रेजीमा खालि लभ भन्छ। अनि वास्तवमा यो लभ अथवा आई लभ यु भनेर कसैले तपाईँलाई भन्यो भने तपाईँलाई कहिलेकाहीँ नराम्रो खालको सोच पनि आउन सक्छ। तर तपाईँलाई म एउटा प्रश्न आज नै गर्न चाहन्छु एकछिनपछि, है त। अब यहाँनिर पहिला चार किसिमको प्रेम, यो चार किसिमको प्रेममा चाहिँ पहिलो प्रेम चाहिँ इरोस भन्छ, इरोस ग्रिक भाषामा, इरोस भनेको चाहिँ रोमान्टिक प्रेम भनेको चाहिँ, त्यो चाहिँ एक किसिमको एकअर्काप्रति आकर्षित भएर हुने, होइन, अर्काको सुन्दरताप्रति मोह र आकर्षण हुने, यो चाहिँ एउटा अपोजिट केटा र केटीको बीचमा हुने खालको प्रेम, यो रोमान्टिक प्रेम भन्ने यो कुरा भयो। अनि त्यसको बारेमा धेरै अरू कुरा म भन्न सक्छु, तर हामीसँग टाइम छैन, एकदमै छिटो गर्ने म प्रयास गर्छु। अर्को चाहिँ फिलिया, इरोस, फिलिया भनेको चाहिँ भातृप्रेम भन्छ। भातृप्रेम चाहिँ मित्रता, साथीहरू, परिवार, समुदायप्रति स्नेह, आदर, वफादारी, सदाचार, समानता, परिचितसँग गरिने प्रेम, धेरै किसिमको, त्यसको बारेमा धेरै अरू छ यो फिलिया। अनि यहाँनिर अर्को छ स्टोर्गे भन्छ, स्टोर्गे भनेको चाहिँ पारिवारिक, जस्तो बाबुआमाको छोराछोरीप्रतिको प्रेम, होइन, स्टोर्गे भनेको चाहिँ त्यो यो खासमा के भन्छ, एफेक्सन भन्छ अङ्ग्रेजीमा, एफेक्सन भनेको चाहिँ त्यो पहिला नै आइरहेको हुन्छ त्यो प्रेम, होइन, जस्तो नेचुरल्ली हुन्छ त्यो, कसैलाई सुन्दर देखेर होइन, दाजुभाइलाई एकले अर्कालाई प्रेम गर्छ, दिदीबहिनीले प्रेम गर्छ, होइन, त्यो स्टोर्गे भन्छ त्यसलाई, स्टोर्गे पारिवारिक प्रेम, त्यो चाहिँ स्नेहमा आउने, आफ्नो परिवार, देश वा टोलीको लागि, होइन, कुनै आफ्नो समूह छ भने त्यसलाई प्रेम, त्यसप्रति केही खालको प्राकृतिक रूपले प्रेम हुन्छ, प्राकृतिक सहानुभूतिको प्रेम, होइन। अनि चौथो चाहिँ अगापे, अनि जुन अगापेको बारेमा चाहिँ बाइबलमा हामीले सबभन्दा बढी महत्त्व दिएर पढ्छौँ, अघिदेखि जुन प्रेमको बारेमा हामी कुरा गरिराखेका छौँ, त्यो चाहिँ अगापे प्रेम हो। अनि बिना शर्त आत्मबलिदान, आत्मबलिदानी प्रेम, परोपकार, च्यारिटी भन्छ, मानव जातिप्रति परमेश्वरको निशर्त जुन चाहिँ प्रेम छ, होइन, आत्मबलिदानी प्रेम, सेक्रिफिसियल लभ भन्छ, असल परमेश्वर र अरूहरूको लागि मानव जातिको प्रेम, होइन, परमेश्वरले हामीलाई गर्नुभएको प्रेम र हामीले परमेश्वरलाई गर्ने प्रेम, यो चाहिँ एउटा परमेश्वरीय प्रेम, अगापे प्रेम भनेको चाहिँ निस्वार्थ प्रेम, यो चाहिँ मान्छेको शक्तिमा आफैले गर्न सक्दैन, तर परमेश्वरले दिनुभएको अनुग्रहमा मात्रै यो सम्भव छ हैन त्यसकारणले हामी आजको विषयमा हेर्ने छौं प्रेममय जीवन अनि तपाईलाई मैले अघि नै एफिसी 5 को 1 र 2 पद हामीले हेर्यौं दुई पदमा तिमीहरू प्रेममा चल अनि कस्तो खालको प्रेम भन्दा ख्रीष्टले गर्नु भएको जस्तो प्रेम जो सुगन्ध भेटी र बलिदानपूर्ण प्रकारले आफैलाई अर्पण गर्नुभयो तपाई र म कुनै पनि कुरालाई हामी प्रेम गर्छौं भन्देखि हामी आफैलाई अर्पण गर्नुपर्ने हुन्छ अनि परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र आफ्नो पुत्रलाई हाम्रो निम्ति सुम्पिदिनुभयो येशु प्रभुले अस्ति हामीले योहन्नाको सुसमाचार 17 मा हेर्दाखेरि येशु प्रभुले त्यहाँ सायद 16 पदमा होला त्यहाँ भन्नुहुन्छ इनेरलाई पवित्र गर्नुस् किनभने म इनेरलाई पवित्र गर्नको लागि मैले आफैलाई पवित्र गरेको छु अर्को शब्दमा उहाँले आफैलाई सुम्पनु भयो बलिदान गर्नुभयो ताकि हामी बलिदान हुन सकौ हामी परमेश्वरको सेवामा आफैलाई सुम्पन सकौ त्यो कुराको कन्सेप्ट हो त्यो हैन सो प्रेममय जीवन अथवा प्रेममा चल्ने यो चाहिँ क्रिश्चियनको जीवन अनि आज तपाईलाई केवल बाइबलका खण्ड मात्रै बढी पढ्न गइरहेको छु मैले अनि मलाई आशा छ अर्को दिन फेरि हामी यसको बारेमा अझै चर्चा गर्ने छौं अनि तपाईले के कुरा बुझ्नु भएको होस् भनेर अनि परमेश्वरको प्रेम भनेको चाहिँ संसारमा सबभन्दा ठूलो फिलोसफी सबभन्दा ठूलो कुरा जे छ त्यो चाहिँ परमेश्वरले हामीलाई गरेको प्रेम हो यदि परमेश्वरको प्रेम हामीलाई थिएन भने हाम्रो कुनै आशा पनि हुने थिएन अनि हामीले एकअर्कालाई प्रेम गर्ने र हामी शान्तिमा रहन सक्ने हामी एकअर्काप्रति भलाइ गर्न सक्ने यो सबै परमेश्वरको प्रेमबाट आउँछ परमेश्वरले हामीलाई जबसम्म सहायता गर्नुहुन्न हामी आफैले प्रेम गर्न सक्दैनौँ यो कुरो तपाईँ येशूलाई चिन्ने नचिन्ने सबैले सुन्नुपर्छ रोमी 5:5 पावलले के भन्छ भने हामीलाई दिएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ सो त्यो चाहिँ अगापे बाइबलमा जो प्रेम लेखिएको छ जुन अगापे भन्ने शब्द चाहिँ निस्वार्थ अनि बाइबलमा धेरैचोटि प्राय यो प्रेम गर एकअर्कालाई मैले तिमीहरूलाई प्रेम गरेको जस्तो मलाई गर प्रेम भनेर येशू प्रभुले जो भन्नुहुन्छ त्यो अगापे शब्द हो भनेको चाहिँ निस्वार्थ प्रेम शर्त रहित प्रेम अनि वास्तवमा तपाईँलाई थाहा छ पत्रुसलाई येशू प्रभुले सोध्नुहुन्छ के मलाई प्रेम गर्छौ अनि हरेक चोटि येशू प्रभुले अगापेमी भनेर अगापे शब्द चलाउनुहुन्छ दुईचोटि अनि तेस्रो चोटि चाहिँ के अनि उसले जवाफ दिँदाखेरि आई अगापे यु भन्नु सक्दैन प्रभु तपाईँलाई थाहा छ अनि अन्तिममा येशू प्रभुले उसलाई चाहिँ फिलियो भन्ने शब्द चलाउनुहुन्छ अर्को शब्द जुन चाहिँ सेक्रिफाइसियल लभ होइन अनि वास्तवमा उसको के भन्छ पत्रुसको हृदय छुन्छ त्यसपछि उनी कायल भएर रुन्छन् अनि पछि थाहा छ तपाईँलाई तिनचोटि भाले बाँच्नुभन्दा अगाडि तिमीले मलाई इन्कार गर्नेछौ क्रुसमा जाने बेलामा पावलको के अरे पत्रुसको जीवनमा अनि वास्तवमा यो प्रेम गर्ने कुरा बाइबलमा महत्त्वपूर्ण हो अनि तपाईँले मैले नबुझी नहुने र हरेक दिन अभ्यास गर्नुपर्ने अनि तपाईँ र मलाई यो कुनै पनि व्यक्ति मन नपर्ने हुनु हुँदैन कसैसँग डाहा हुने तितो हुने हुनु हुँदैन जब तपाईँ र ममा तितोपना डाहा हुन्छ नि त्यो परमेश्वरबाट आएको होइन त्यसैलाई भन्छ संसारले ल्याएको टन्टा संसारले हामीलाई फेरि संसारको ढाँचामा हामीलाई ढाल्न खोजेको हुन्छ तपाईँलाई म क्लियर यो भन्न सक्छु अनि तपाईँलाई यहाँनिर के तपाईँ मलाई प्रेम गर्नुहुन्छ डु यु लभ मी तपाईँ जो चर्चमा हुनुहुन्छ एकअर्कालाई फर्केर भन्नुहोस् के तपाईँ मलाई प्रेम गर्नुहुन्छ मैले अघि सुरुमै भनिसकेँ डु यु लभ मी भनेर सोद्धाखेरि अलिकति अप्ठ्यारो लाग्छ किनभने हामीले कहिले पनि सोधेको छैन होइन अब त्यसको अर्थ के लाग्छ त तर यहाँनिर महत्त्वपूर्ण कुरा के छ भनेदेखि हामीले यो प्रश्न एकअर्कालाई अहिले गर्यो भने तपाईँको साँच्चो उत्तर चाहिँ के हुन्छ तपाईँ जो यता छेउमा बस्नु भएको छ तपाईँले के भित्रबाट थाहा छ तपाईँलाई तपाईँले दिएको उत्तर परमेश्वरलाई थाहा छ हामी कुनै पनि कुरामा सत्यवादी हुनुपर्छ हामीले जहाँनिर बनावटी गऱ्यौँ त्यतिखेर हामी परमेश्वरलाई छोडेका हुन्छौँ त्यो कुरो नबुझ्ने क्रिस्चियनहरू कहिलेकाहीँ सायद बच्चा हुन्छ नत्र भने सायद क्रिस्चियन पनि होइन परमेश्वरबाट नयाँ गरी जन्मिएको व्यक्तिमा नयाँ सोच नयाँ हृदय आएको हुन्छ कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि पुरानो बिति गयो भनेको चाहिँ संसारिक चालको त्यो आदमको स्वभाव गएर ख्रिस्ट येशूमा नयाँ गरी जन्मेपछि येशूको स्वभाव आउँछ। त्यसैले हामी अब हामी प्रेम गर्दिन भन्न त पक्का पनि सक्दैनौँ होला, होइन? तर के हाम्रो जवाफ सत्य छ? तपाईँले एकअर्कालाई सोद्धाखेरि डु यु लभ मी, तपाईँ मलाई प्रेम गर्नुहुन्छ, साँचो जवाफ छ। त्यस कारणले तपाईँले जाँच्नु पर्ने हुन्छ। त्यस कारण हामी जहिले पनि बिहान उठ्ने बित्तिकै बेलुका सुत्नु अगाडि परमेश्वरको अगाडि हामीले आफैलाई जाँचेर प्रार्थना गरेर परमेश्वरको आत्माको अगुवाईमा उहाँको वचन पालन गरेर पवित्रताको जीवन जिउने त्यस्तो ख्रिस्टको चेलाहरू त्यस्तो हुनसक्छ, त्यस्तो मात्रै हुनसक्छ। वास्तवमा यो प्रश्न एकदमै महत्त्वपूर्ण छ, तपाईँले मैले एकअर्कालाई सोधेको प्रश्न। अनि तपाईँलाई म भनौँ, मन परेको मान्छे अब आफ्नै परिवारलाई तपाईँले आई लभ यु भन्नुहुन्छ होला के? सबैलाई प्रेम गर्नुहुन्छ? यदि प्रेम गर्नुहुन्छ भने प्रेम भने त शब्दमा मात्रै हुँदैन नि त, होइन? त्यो त साँच्ची नै एकअर्कालाई प्रेम गरेको हुनु पर्यो नि। परमेश्वरीय प्रेम बुझ्न परमेश्वर कस्तो हुनुहुन्छ भन्ने प्रष्ट हुनुपर्छ। परमेश्वरको बारेमा हामीले बुझ्ने हो भने परमेश्वर कस्तो हुनुहुन्छ भने हामीले प्रष्ट बुझ्नुपर्छ। धेरै जसो समस्या हामी क्रिस्चियनहरूमा पनि परमेश्वरको बारे, उहाँको चरित्रको बारेमा, उहाँको एट्रिब्युट्स भन्छ, परमेश्वर कस्तो हुनुहुन्छ भन्ने, उहाँले कसरी व्यवहार गर्नुहुन्छ, यो कुराको बारेमा धेरै अनजान छौँ। अब अक्रिस्चियनहरूको त कुरा छोडिदिउँ। अनि हामीले देखेका क्रिस्चियनहरू सबै झुटा पनि बोल्छन्, लोभ पनि गर्छन्, आफ्नै योजना जहाँ सफल हुन्छ त्यतै कुद्छन्। तपाईँलाई म भन्छु, जब तपाईँ परमेश्वरले यो कुराको लागि बोलाउनु भयो भन्ने थाहा हुन्छ नि, एकदमै फलिफाप भएको जागिर पेसा छोडेर परमेश्वरको सेवा गर्नुहुन्छ। धेरै मान्छेको तपाईँलाई म टेस्टिमनी दिन सक्छु, म आफ्नै जीवनको बारेमा भन्न सक्छु। मेरो जीवनमा धेरै कुरा गर्न सक्थेँ मैले, तर म परमेश्वरको सेवामा किन लागेँ? किनभने मैले परमेश्वरको बोलावट महसुस गरेँ, अनि त्यो पैसाको लागि गरेको छैन। परमेश्वर अपरिवर्तनीय, सर्वज्ञानी, सर्वव्यापी, सर्वशक्तिमान, पवित्र, निष्पक्ष, प्रेमी, अनुग्रही, न्यायी, सत्य, धर्मी, अनन्त हुनुहुन्छ। अहिले तपाईँलाई प्रेममय जीवन सम्बन्धमा कस्तो महसुस भइरहेको छ भन्ने प्रश्न मैले गरेँ भने तपाईँको जीवनको प्रेमको व्यवहार, होइन, यो प्रेम भनेको चाहिँ पवित्रताबाट लिनु पर्यो, इमान्दारपनबाट लिनु पर्यो, सच्याइबाट लिनु पर्यो, परमेश्वरको हृदयले गर्ने प्रेम। अनि पावलले वास्तवमा रोमी 12 अध्यायको 3-2-3 चाहिँ कसरी हामी परमेश्वरको सेवाको लागि तयार हुने कुरा गर्छन्, होइन, आफैलाई बलिदान गर्ने, आफ्नो इच्छा, परमेश्वरको इच्छा, आफ्नो विचार परिवर्तन गर्ने, त्यसपछि तपाईँले 4-5-6-7-8 चाहिँ कसरी एउटा समूह भएर आफ्नो आफ्नो वरदान चलाएर एउटा येशू प्रभुको शरीरको रूपमा मण्डलीमा सञ्चालन हुने भन्ने कुरा तपाईँले देख्नुहुन्छ। त्यसपछि तपाईँले रोमी 12:9-21 चाहिँ क्रिस्चियन जीवन व्यावहारिक रूपमा कसरी जिउनुपर्छ भन्ने कुरा तपाईँले त्यहाँ देख्नुहुन्छ। क्रिस्चियन व्यावहारिक रूपमा क्रिस्चियन जीवन कसरी जिउने, होइन, हामी कहिलेदेखि प्रभुसित हिँड्दैछौँ, के हाम्रो हिँडाइ उहाँको वचन अनुरूप छ त? तपाईँको विरोधी, तपाईँलाई दिनरात सताउने, सधैँ दुःख दिने मानिसहरू हुन्छ भनेदेखि तिनीहरूप्रति तपाईँ कस्तो व्यवहार गर्दै हुनुहुन्छ? के त्यसमा तपाईँको व्यवहार साँच्ची नै परमेश्वरको प्रेम अनुसारको छ? यो एकदमै महत्त्वपूर्ण, वास्तवमा महत्त्वपूर्ण कुरा हो, यो एकदमै महत्त्वपूर्ण कुरा हो, होइन? हामी वास्तवमा क्रिस्चियन विश्वासको बारेमा महत्त्वपूर्ण अद्वितीय कुरा हो यो। पावलले परमेश्वरीय प्रेमबारे लेखेका पत्रहरूमा धेरै कुराहरू लेखेका छन्। अनि यहाँ यो रोमी 12:9 कुरा गर्दै गर्दाखेरि रोमी 12:9 उनले प्रेमको बारेमा लेख्दाखेरि प्रेम पाखण्डी हुँदैन भनेर लेखेका छन्, होइन? प्रेममा पाखण्डी अथवा कपट रहित प्रेम भन्ने कुरा त्यहाँ देख्छ। पाखण्डी, दूषित, स्वार्थीपनले दुष्ट प्रेम, दुष्ट कुरालाई त्यो सत्य प्रेम हुँदैन त्यस्तो हैन जो पाखण्डी छ घमण्डी छ दूषित छ आफ्नै स्वार्थ छ अरूलाई अरूलाई अरूको डाड डाह गर्छ त्यसमा चाहिँ दुष त्यो के हुन्छ त्यो त दुष्ट प्रेम हो त्यो सही प्रेम भएन हैन तपाईहरु मेरो जीवनमा अलिकति पनि अर्काप्रति लोभ छ भनेदेखि अथवा डाह छ भनेदेखि यदि तपाईहरु मध्ये कोही कोहीले कति मानिसहरूलाई अझै यस्तो व्यवहार गर्नुहुन्छ भने कस्तो व्यवहार दुष्टताको मान्छेलाई दुःख दिने मान्छेको कुरा काट्ने मान्छेलाई निन्दा गर्ने अनि त्यो पक्का पनि प्रेम गरेको त हुँदै हुँदैन त्यस्तो व्यवहारमा प्रेम हुँदैन मैले अहिले सुरुदेखि के भनेको छु परमेश्वरको आज्ञा येशूको आज्ञा चाहिँ हामीले प्रेम सबैलाई गर्नुपर्छ एकजना हुनु पर्दैन जसलाई हामीले प्रेम गर्नु पर्दैन त्यसकारण प्रेम भन्दा बाहेक चाहिँ होइन यो चाहिँ मान्छेलाई चाहिँ क्षमा दिन सक्दिन होइन वास्तवमा पक्षपात गर्ने मान्छे हरेक व्यवहारमा उसको आफ्नो स्वार्थी स्वभावबाट गर्छ एक विश्वासीमा त्यस्तो कुरा कहिले हुनु हुँदैन मण्डलीमा मानिसहरू पूर्ण दुष्टता र हिंसा अपवित्रता त्यस्तो खालको सोच र व्यवहार पक्षपातीको भावना होइन भन्छ नि मान्छे हेरेर विचार गर्ने होइन अनि अब आफ्नो प्रभाव बढी तछाड मछाड गर्ने धेरैचोटि यस्तो देखिन्छ होइन कोही कोही मान्छे के हुन्छ म मात्रै खडा हुनु पाए हुन्थ्यो मेरो नाम अगाडि पर्न पाए हुन्थ्यो क्रिस्चियनहरूमा यस्तो हुन्छ तर नबुझेर होइन तर तपाईँ परमेश्वरको वचन पक्का बुझ्नुहुन्छ अझ तपाईँमा परमेश्वरको आत्मा हुनुहुन्छ भने तपाईँमा यस्तो खालको स्वभाव रहँदैन त्यस प्रकारको व्यवहार गर्नु परमेश्वरको विरुद्धमा पाप गर्नु हो तर प्रेम पटक्कै होइन त्यस्तो खालको व्यवहार प्रेम पटक्कै होइन यो कुरा हामीले बुझ्नुपर्छ तपाईँलाई गाह्रो भइरहेछ त्यस्तो कुरा त्याग्न भने प्रार्थना गर्नुहोस् किनभने परमेश्वरको शक्तिले यसमा विजय पाइन्छ यस्तो व्यवहार गर्ने परमेश्वरको दण्डबाट उम्कँदैन जसले गलत व्यवहार गर्छ अरूप्रति होइन कसैले देखा छैन होला तपाईँलाई कसैले केही भन्दैन होला तर ती कुराले परमेश्वरको महिमा हुँदैन भनेर हामी बुझ्दछौँ येशूप्रभुले भन्नुभएको छ शत्रुलाई पनि प्रेम गर शत्रुलाई प्रेम गर्नुको अर्थ चाहिँ के हो त शत्रुलाई प्रेम गर्नुको अर्थ चाहिँ के हो त्यो तपाईँ र मैले एकदमै विचार गर्नुपर्ने कुरा हो वास्तवमा आज तपाईँलाई म के भन्दैछु यो भन्दै गर्दा मैले आफ्नो हृदय त्यहाँ राखेको छु म मेरो प्रार्थना म आफ्नो लागि यो हो कि कुनै पनि व्यक्ति हुँदैन जसलाई म क्षमा दिन सक्दिनँ जोसँग गएर म उसलाई मद्दत गर्न सक्दिनँ यहाँनिर पावलले त्यस्तो खालको हृदय भएको व्यक्तिको बारेमा फिलिपी 2:1-5 यसरी भन्छन् फिलिपीका विश्वासीहरूलाई यसकारण यदि ख्रीष्टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन उहाँको प्रेमबाट केही सान्त्वना पवित्र आत्मामा केही साझा भाग केही स्नेह र सहानुभूति छ भने यो सबै कुरा येशू ख्रीष्टमा भएर हामीले गर्नुपर्ने व्यवहारको बारेमा भनिएको छ होइन छ भने यहाँ के लेखेको छ एउटै मनका भएर एउटै प्रेममा रहेर एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पुरा गर अब यहाँनिर मण्डलीमा र मण्डली बाहिरका हरेक विश्वासीहरूको लागि यो लेखेको छ तपाईँहरू एउटै मनका हुनु पर्यो एउटै प्रेममा रहनु पर्यो तपाईँले कुनै पनि व्यक्ति कसैले गल्ती गर्यो तपाईँको बारेमा नराम्रो गर्यो तपाईँलाई खुट्टा ताने अथवा विरोध गर्यो क्षमा दिनु पर्यो प्रार्थना गर्नु पर्यो भेटेर सल्लाह गर्नु पर्यो क्षमा एकअर्कालाई मिलाप गर्नु पर्यो यो नगर्नु भनेको चाहिँ यो क्रिस्चियन म्यासेज होइन तपाईँलाई क्लियर भनिदिन्छु एउटै आत्मा एउटै लक्ष्य लिएर मेरो आनन्द पुरा गर हामी परमेश्वरमा जब यो सबै कुरामा एक हुन्छौँ नि परमेश्वरको उपस्थिति र सङ्गतिमा रहन्छौँ जुन बेलामा परमेश्वरको सङ्गति हामीमा हुन्छ हामीमा आनन्द हुन्छ स्वार्थी आकाङ्क्षा वा व्यर्थको अहङ्कारमा केही नगर तपाईँले जाँच्नुहोस् यस्ता कुराहरू छ कि तर नम्रतामा एक अर्कालाई आफूभन्दा श्रेष्ठ ठान यो श्रेष्ठ ठान्ने कुरा चाहिँ ठुलो मान्छेले सानो मान्छेलाई पनि आदर दिन सक्नुपर्छ तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज तर तिमीहरू हरेकले अरूको भलाइ पनि हेर तिमीहरू एक अर्काको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मानसिकता होस् यो तिमीहरूको एक अर्काको सम्बन्धमा अर्को अनुवादमा के छ भने तिमीहरूमा पनि यस्तो मन होस् जो येशू ख्रीष्टको थियो येशूको मन थियो यो मन भनेको चाहिँ मानसिकता यो भनेको चाहिँ विचार सोच अनि कुनै पनि व्यक्ति उसको सोच विचारले चल्छ खासमा, उसले भित्र के विचार गरिरहेको छ अरूलाई थाहा हुँदैन, तर उसले जे जे रोज्छ जे जे गर्छ अरूलाई व्यवहार गर्छ त्यो सोचले गर्छ। त्यो सोच परिवर्तन हुन के गर्नुपर्छ? परमेश्वरमा समर्पित हुनुपर्छ, पवित्र आत्माद्वारा बदलिनुपर्छ, अनि मात्रै त्यो सोच परिवर्तन हुन सक्छ। अब तपाईँलाई मैले रोमी 12:9-21 पहिलो भाग 9-13 पढ्न चाहन्छु, अनि यसलाई आज मैले एक्सप्लेन गर्ने मसँग टाइम छैन। अनि पहिलो चाहिँ 9-13 खण्डमा चाहिँ सेवकको निष्पक्ष प्रेम येशूद्वारा रूपान्तरित, यहाँनिर चाहिँ परमेश्वरको सेवक चाहिँ एकअर्कापछि निष्पक्ष प्रेम गर्नुपर्छ, जो येशू ख्रिस्टबाट रूपान्तरण अथवा बदलाउ भएर मात्रै सम्भव छ। प्रेम निष्कपट होस्, कपट रहितको प्रेम, पाखण्ड बिनाको प्रेम, निष्पक्षताको प्रेम, कसैलाई पक्षपात नगर्ने प्रेम। जुन कुरा खराब छ त्यसलाई घृणा गर, जुन कुरा असल छ त्यसमा लागिरह, भातृ प्रेमसँग एक अर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूलाई आदर गर, जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हो, प्रभुको सेवा गर्दै रह, आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरह, सन्तहरूको खाँचोमा सहायता देऊ, अतिथि सत्कार कायम राख। यो सबै शब्दहरू वास्तवमा यो रोमी 12:9-21 पद जुन खण्ड छ, 13 पदहरूमा 30 आज्ञाहरू छन् यहाँनिर, 30 आज्ञा, तर त्यसमा सबभन्दा मुख्य कुरा के हो? प्रेम। प्रेम निष्कपट भएर जहाँ सुरु हुन्छ तब मात्रै त्यो सबै कुरा हुन्छ, त्यो सबै आफ्नो शक्तिमा सम्भव छैन। नेक्स्ट, दोस्रो खण्ड 14-17 रोमी 12, अनि त्यसमा चाहिँ एक अर्कामा आनन्दित हुनु, रमाउनु भन्ने कुरा त्यहाँ लेखेको छ। तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद दे। अघि सुरुमा मैले भने नि, हाम्रो विद्रोह गर्ने, खेदो गर्ने, यो साँच्चै यो शब्द मात्रै होइन, साँच्ची नै हामीलाई खेदो गर्ने, उनीहरूलाई आशिष दिनु पर्यो। न सराप, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो, एक अर्कासँग मिलेर बस, अभिमानी न हो तर नम्रहरूसँग सङ्गत गर। तपाईँ र मैले सङ्गत गर्ने मान्छेहरू नम्र हुनुपर्छ। तपाईँलाई नम्र भनेको के हो हामी अर्कोचोटि हेर्नेछौँ। कहिल्यै अहङ्कारी न हो, कसैलाई खराबको सट्टा खराब नगर, जुन कुरा सबै मानिसहरूको दृष्टिमा आदरणीय छ तिनमा ध्यान देऊ। अनि यो दोस्रो खण्डको परमेश्वरमा आनन्दित हुने व्यवहार जो चाहिँ प्रेमको कारणले हुन्छ। तेस्रो खण्ड तपाईँलाई म पढ्न चाहन्छु, तेस्रो खण्डमा 12:18-21 कसैसँग बदला नलियो। कतिजना मान्छेहरू बदला लिनेहरू हुन्छन्, मैले धेरै देखेको छु, बदला मलाई कतिजनाले दुःख दिएको छ, मैले म कहिले पनि जवाफ पनि दिन्न, कहिल्यै एक शब्द जवाफ दिन्न, परमेश्वरको हातमा राखिदिने, बिर्सिने। प्रियहरू, तपाईँ र म ख्रिस्टका चेलाहरू हौँ भनेदेखि हामीले ख्रिस्टमा भरोसा गर्नुपर्छ। अनि बाइबलमा लेखेको छ नि, रोमी 8:31 पदमा के छ भने नि, कोही मान्छे तपाईँलाई खैरो खनेर विरोध गरेर दुःख दिन थाल्छ अरे, पावलले त्यहाँ के भन्छ, हामीमा परमेश्वर हुनुहुन्छ, उहाँले हाम्रो सुरक्षा गर्नुहुन्छ, हामीमा हुनुहुने बाहिर हुने भन्दा महान हुनुहुन्छ, होइन? त्यस कारणले हामीले डराउनु पर्दैन, परमेश्वरले हामीलाई सुरक्षा दिनुहुन्छ। बदला नलियो, हुनसक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। प्रिय हो, यहाँबाट एउटा चिनिन्छ कि कुनै मान्छे येशू ख्रिस्टमा नयाँ जीवन पाछै छैन, उसले कहिले पनि अशान्ति ल्याउँदैन, उसले नमिल्ने मान्छेहरूसँग पनि मिलाप गरेर शान्तिमा बस्छ। प्रिय हो, आफैले कहिल्यै बदला नलियो, तर परमेश्वरको क्रोधमा छोडिदियो, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। बरु तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी दियो, त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्रो थुपार्नेछौ। खराबीबाट पराजित नहो तर खराबीलाई भलाइले जित। यसको सबै एक्सप्लेन गर्ने समय मसँग छैन। अनि अघि फेरि तपाईँलाई गरेको प्रश्न छ नि, तपाईँ मलाई प्रेम गर्नुहुन्छ? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो वास्तवमा, होइन? तपाईँ मलाई प्रेम गर्नुहुन्छ भन्ने जुन प्रश्न एकदमै महत्त्वपूर्ण हो। हामी अर्को खण्डमा हेर्नेछौँ, अनि तपाईँ यो जुन चाहिँ प्रेमको बारेमा हामीले कुरा गरिरहेका छौँ, निष्कपट प्रेम, बदला नलिने, हामीलाई दुःख दिनलाई सहायता गर्ने, त्यो प्रेमको एउटा व्यवहार हो, व्यवहारिक रूप हो, होइन प्र्याक्टिकल प्रेममा चल्ने कुरा हो। अनि त्यो कुरा चाहिँ आफ्नै शक्तिमा बलमा सम्भव छैन। यी पदहरूले भने जस्तो प्रेम यहाँ जे लेखिएको छ यस्तो खालको व्यवहार चाहिँ तपाईँ आफैले गर्न सक्नुहुन्न, यो कुरो अर्को हामीले बुझ्नुपर्ने। अनि वास्तवमा यहुदी शासक सदुसी फरिसी भन्ने थियो नि, तिनीहरूलाई बाइबलमा प्रेमको बारेमा के छ पुरा ज्ञान थियो, यहाँनिर पुरै ठिक विचार गर्न सक्थे, तर तिनीहरूले जस्तो खालको व्यवहार गरेका थिए यसु प्रभुले त्यसलाई एप्रुभ गर्नु भएन, त्यसलाई त पाखण्डी र कप्टी भन्नुभयो, सबभन्दा बढी कप्टी भन्ने शब्द निकाल्नु भयो। जबसम्म तपाईँलाई यसुले प्रेम गर्नुहुन्न तबसम्म तपाईँ अरूलाई ईश्वरीय प्रेम गर्न सक्नुहुन्न। ईश्वरीय प्रेममा पक्षपात, स्वार्थ, शर्त केही हुँदैन। त्यसैले यो प्रेमलाई निष्कपट प्रेम पनि भनिन्छ। निस्वार्थ प्रेम गर्ने एकमात्र माध्यम चाहिँ के हो? यसु मार्फतको प्रेम, जो अघि हामीले हेरेको थियौँ रोमी 5:5 उहाँले दिनुभएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ, अनि त्योद्वारा मात्र हामी परमेश्वरलाई प्रेम गर्न सक्छौँ। यहाँनिर तपाईँलाई यो प्रेमको बारेमा यस किसिमको प्रेमबारे प्रेरित युहन्नाले पहिलो युहन्ना 4:7-21 प्रष्ट पारेका छन्। अनि त्यहाँ परमेश्वरप्रतिको हाम्रो प्रेम अथवा उहाँले हामीलाई गर्नुभएको प्रेम र हाम्रो उहाँलाई प्रेम, यसको बारेमा यहाँ प्रष्ट लेखेको छ। अनि आज यो पनि हामी सरसर्ती पढ्छौँ मात्र, किनभने हामीसँग समय कम छ। प्रिय हो, हामी एउटाले अर्कालाई प्रेम गरौँ, किनभने प्रेम परमेश्वरबाट आउँछ। प्रष्टसँग बुझ्नुहोस्, जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मिएको हो र परमेश्वरलाई चिन्छ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन। महत्त्वपूर्ण कुरा तपाईँले यहाँ बुझ्नुहुन्छ, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनु भयो ताकि उहाँद्वारा हामी जिउन सकौँ। तपाईँ र म आफै जिउन सक्दैनौँ, परमेश्वरको प्रेम हाम्रो माझमा यसरी आएको छ कि उहाँले हामीलाई उहाँको शक्तिमा, उहाँको सहायतामा जीवित बनाउन सकोस्, नयाँ जन्म पाउन सकोस्। त्यसरी येशु प्रभु संसारमा परमेश्वरले पठाउनु भयो, अनि येशु प्रभुद्वारा मात्रै हामी त्यो जीवन जिउन सक्छौँ। अनि यहाँ 10-12 यही पहिलो योहन्ना 4 प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनु भयो। हामीले पहिला प्रेम गरेनौँ, उहाँले गर्नुभयो। येशु प्रभु संसारमा परमेश्वरले पठाउनु भयो हाम्रो पापको प्रायश्चित, भनेको चाहिँ पापको निम्ति दण्डा हुनलाई, त्यसको सट्टामा बलिदान हुनलाई। प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई कसैले कहिले देखेको छैन, यदि हामीले एक अर्कालाई प्रेम गर्यौँ भने परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। त्यो प्रेम हामीले एक अर्कालाई गर्ने चाहिँ साँच्ची नै परमेश्वरको शक्तिमा र उहाँको स्पिरिट अनुसारको प्रेम हुनु पर्यो। अलिकति पनि सङ्कोच छ, अलिकति पनि झुट कुराहरू छ, अलिकति पनि घमण्ड छ भने त्यस्तो खालको प्रेम हुन सक्दैन। 13-15 4:1 फेरि हेरौँ, उहाँले हामीलाई आफ्नो आत्माबाट दिनुभएको हुनाले हामी यो जान्दछौँ कि हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ। हामीले देखेका छौँ र गवाही दिन्छौँ कि पिताले आफ्नो पुत्रलाई संसारमा मुक्तिदाताको रूपमा पठाउनु भएको छ। जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ उसमा परमेश्वर बास गर्नुहुन्छ र ऊ चाहिँ परमेश्वरमा। अब तपाईँ र ममा परमेश्वर अथवा येशु प्रभु बास गर्नु भएन, हामीमा आएर रहनु भएन, भनेको चाहिँ पवित्र आत्मा जब हामीमा रहनुहुन्छ, परमेश्वर र येशु प्रभु हामीमा रहनुहुन्छ, अनि उहाँहरू हामीमा रहनु भएन भने हामी उहाँको जस्तो प्रेम गर्नु पनि सक्दैनौँ। अनि उहाँ चाहिँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, त्यही रूपले मात्रै हामी उहाँको गवाही दिन सक्छौँ। यहाँनिर यो सबै प्रष्ट लेखिएको छ। अर्को 16 देखि 18 सम्म यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौँ र विश्वास गर्छौँ। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ। अब यहाँ प्रेम 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 भन्ने जुन शब्द छ तपाईँले बुझ्नुपर्छ, अघिको त्यो अगापे प्रेमको कुरा हो, खालि मुखले भनेको प्रेम होइन, मिठा मिठा शब्द होइन, मान्छेलाई देखाउने खालको कुरा होइन, तर रियल भित्र हृदयदेखिको साँचो इमान्दार प्रेम। परमेश्वर उसमा रहनुहुन्छ न्यायको दिनको निम्ति। अब यहाँ न्यायको दिनको निम्ति भनेको चाहिँ येशू प्रभु संसारमा जब आउनुहुन्छ न्याय हुन्छ, न्यायको दिनको निम्ति हामी पूर्ण भरोसा साथ बस्न सकौँ भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौँ। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन। अनि यहाँनिर अन्तिम, हामी प्रेम गर्छौँ किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौँ कि जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्छ। अब तपाईँलाई यहाँनिर यो आफ्नो भाइ भन्ने शब्द बताउन चाहन्छु, क्रिस्चियनहरू दिदी बहिनी पनि हो, यो जो भाइ भन्छ नि यो क्रिस्चियनको लागि, जस्तो म मेरो भाइ र म मेरो दाई मेरो आफ्नै आमा बुवाबाट त्यो पनि हो, तर विशेष गरी यो क्रिस्चियनहरूको कुरा हो, एकअर्कामा क्रिस्चियनहरू मण्डलीमा एकअर्का विश्वासीहरूको बिचको कुरा हो। अनि यो कुरो तपाईँले प्रष्ट बुझ्नुपर्ने हुन्छ। हामीले आफैमा भरोसा गरेर आफ्नै तरिकाले गर्ने कोसिस चाहिँ बन्द गर्नुपर्छ। पहिलो कुरा तपाईँले बुझ्नु पर्यो, आफैले कोसिस गरेर हुँदैन, होइन। जबसम्म तपाईँले आफैलाई सुम्पनु हुन्न नि, जसरी एउटा पानीको पोखरीमा पौडी खेल्दाखेरि एउटा हातले बाहिर समातिराख्यो भने तपाईँलाई पौडने तैरने कुरा आउँदैन, तपाईँले सबै कुरा छोडेर पानीमा छर्लम्म जानुपर्छ। त्यस्तै परमेश्वरमा पक्का भरोसा गर्नुपर्छ, तपाईँको आफ्नो कोसिसले हुँदैन, किनभने हामी हाम्रो प्रयासले मात्र गर्न सक्दैनौँ, केवल ख्रिस्टको शक्तिद्वारा मात्र हामी उहाँको प्रकारको प्रेमले प्रेम गर्न सक्छौँ। तपाईँले आफूलाई येशूको सामु पुरा सुम्पनुपर्छ ताकि हामी उहाँको शक्तिमा उहाँले जस्तै अरूलाई प्रेम गर्न सक्छौँ। केवल येशूको प्रेमको साथ हामी प्राथमिकता दिन सक्छौँ। येशूले हामीलाई प्रेम नगरेसम्म हामी हाम्रो शत्रुहरू वा हामीप्रति खराब गर्नेहरूलाई क्षमा गर्नु पनि सक्दैनौँ। तर यदि हामीलाई येशूले प्रेम गर्नुहुन्छ भने अथवा हामी येशूको प्रेममा छौँ भने, उहाँको प्रेम अथवा उहाँको आत्माद्वारा पाएको शक्ति हामीमा छ भने, हामीलाई घृणा लाग्नेहरूलाई पनि हामी क्षमा गर्न र प्रेम गर्न सक्छौँ। अनि जबसम्म हामीले येशूको प्रेम अनुभव र येशूलाई प्रेम गर्दैनौँ, तबसम्म हामीलाई यति धेरैचोटि चोट पुर्याउनेहरूलाई क्षमा दिन र प्रेम गर्न सक्दैनौँ। वास्तवमा मानिसहरूलाई क्षमा दिन हामीलाई साँच्ची नै परमेश्वरको अनुग्रह चाहिन्छ, पवित्र आत्माको शक्ति। जबसम्म तपाईँ परमेश्वरको प्रेमको अनुभव गर्नुहुन्न तबसम्म तपाईँ दयालु रूपमा, होइन, परमेश्वरको प्रेम अनुभव नगर्ने व्यक्ति एउटा दयालु बाबु आमा भाइ बहिनी छिमेकी साथी इवन पास्टर हुन सक्दैन। परमेश्वरको प्रेम तपाईँ र ममा छैन भने हामी एउटा प्रेमी व्यक्ति हुन सक्दैनौँ। हामीले गरेको कुरा स्वार्थी हुन्छ। हामी प्रेम गर्छौँ किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो, हामीले बिना शर्त उहाँलाई प्रेम गर्नुपर्छ। हामी त्यो कसरी गर्न सक्छौँ? यस प्रकारको प्रेमको साँचो स्रोत के हो? अथवा यो परमेश्वरको प्रेम हो अनि उहाँको शक्तिमा हामी कसरी भरोसा गर्नुहुन्छ? तपाईँको प्रेमको साँचो उद्देश्य के हो? यी सबै प्रश्नहरू वास्तवमा बाइबलमा हामीले विचार गर्नुपर्छ। केवल अरूको सामु आफूलाई राम्रो देखाउनको लागि कसै हो कि हामीले गरेको कुराहरू, होइन, आफूलाई तपाईँ अरूसँग तुलना गर्नुहुन्छ कि? यो कुरो एकदमै महत्त्वपूर्ण हो। यदि यस्तो कुराहरू तपाईँ गर्दै हुनुहुन्छ भने तपाईँ अझै गलत बाटोमा हुनुहुन्छ, तपाईँ तिनीहरूलाई भन्दा राम्रो देखाउन चाहनुहुन्छ कि आफूलाई? कतिजना मान्छेहरू यही प्रयास गरिरह हुन्छन्, जहिले पनि दाँजिरह हुन्छन्। मैले देखाएको छु मान्छेहरू दाँत्न त यहाँसम्म दाँत्छन् कि होइन, उनीहरूको पाखुरा ठुलो मात्रै होइन, घर ठुलो, छोरछोरी बढी पढेको, धेरै कुरा छन् जाँच्ने, राम्रो जागिर, बैङ्कमा धेरै पैसा, जग्गा धेरै आफ्नो, यो सबै कुरा कम्पेयर गर्ने कुरा चाहिँ संसारबाट आउँछ। प्रिय रो हो, हाम्रो कसैको बढी कसैको घटी हुन्छ, तर हामीले संसारिक धन सम्पत्ति, संसारिक कुरामा घमण्ड गर्नु हुँदैन, हामीले परमेश्वरमा गर्नुपर्छ, हामी विनम्र हुनुपर्छ। परमेश्वरको मान्छे यी सबै कुरामा परिवर्तन भएको हुन्छ, अनि यो महत्त्वपूर्ण कुरा हो। प्रेम गर्ने व्यक्तिबाट केही कुरा पाउने आशामा कसैले प्रेम गर्छ, जो मान्छे केही कुरा पाउँछ भन्छ त्यसपट्टि पछि लागिहाल्छ, अर्को मान्छेलाई वास्ता गर्दैन। यो के हो? यो संसारिक हो, यो त पापको कुरा हो। हामी यहाँ जुन पाखण्ड रहित प्रेमको कुरा गर्दैछौँ, त्यो त्यस प्रकारको प्रेम चाहिँ त्यो मान्छे हेरेर विचार गर्ने प्रेम हुँदैन, शक्तिको पछि लाग्ने, बलको पछि लाग्ने त्यस्तो हुँदैन। त्यस कारण तपाईँले जुन बेलामा त्यस्तो गर्नुहुन्छ नि होला, तपाईँलाई लाग्छ किन यस्तो कुरा मैले विचार्नु पर्यो, तर त्यो त परमेश्वर र तपाईँ र तपाईँको बिच, मेरो र परमेश्वरको, जुन बेलामा म परमेश्वरसँग पुरा हृदयले समर्पित हुन्छु नि, मेरो साथमा परमेश्वरको आनन्द, उपस्थिति अनि परमेश्वरको जीवन हुन्छ। यो महत्त्वपूर्ण कुरा हो। अनि साना साना कुराले हामी छलियौँ भनेदेखि परमेश्वरको कुराबाट हामी छलिन्छौँ। तपाईँको प्रेमको तपाईँ जुन प्रकारको प्रेम गरेर जिउनुहुन्छ, कस्तो खालको व्यक्ति देखा पर्नुहुन्छ, यदि तपाईँ साँच्चिकै साँचो प्रेम गर्ने व्यक्ति बन्न चाहनुहुन्छ भने परमेश्वरको प्रेममा आफ्नो पुरा हृदय आफैलाई समर्पित गर्नुपर्छ। यदि तपाईँ आफ्नो जीवनमा यस प्रकारको प्रेम देख्न चाहनुहुन्छ, यदि तपाईँ साँच्चै परमेश्वरको प्रेमको अनुभवमा प्रेममय जीवन, प्रेमी जीवन, होइन निस्वार्थ परमेश्वरको महिमा गर्ने जीवन जिउन चाहनुहुन्छ भने उहाँलाई पूर्ण रूपमा भरोसा गर्नुपर्छ। परमेश्वरको इच्छामा हामीले सम्पन्न पर्छ आफैलाई। तपाईँको जीवनमा ख्रिस्टको खाँचो हो, प्रेमको अनुभव नगरी जबसम्म ख्रिस्टको सहायतामा उहाँको प्रेम अनुभव गर्नुहुन्न, अघि भर्खरै हामीले हेरेको 30 आज्ञाहरू पुरा गर्न सक्नुहुन्न, यहाँसम्म कि स्वर्ग जान पनि कठिन हुन्छ। अनि पहिलो यो कुरामा निश्चित हुनुपर्छ कि तपाईँ यी सबै आफ्नै बल र शक्तिमा गर्नुहुन्न। जबसम्म तपाईँ सबै कुरा येशूलाई समर्पण गर्नुहुन्न, उहाँको अनुसरण गर्नुहुन्न, तबसम्म तपाईँ आफ्नो प्रेमको सुरु पनि गर्नुहुन्न। आज तपाईँ यहाँबाट जानु अघि सबै कुरा परमेश्वरलाई समर्पण गरेर उहाँको मार्ग पछ्याउन र उहाँमा नै सारा भरोसा गर्ने निर्णय गरेर मात्रै जानुस्, किनभने परमेश्वरको अगाडि, ताकि तपाईँले दिनदिनै परमेश्वरको संगतिलाई ताजा राख्न सक्नुहोस्, होइन, त्यसरी तपाईँको जीवन चाहिँ एउटा प्रेममय आनन्दले भरिएको हुन्छ। जब परमेश्वरको प्रेम तपाईँमा उहाँको आत्माद्वारा खनाएको हुन्छ, त्यो प्रेम आवश्यकता भएको ठाउँमा निस्वार्थ रूपमा तपाईँले दिन सक्नुहुन्छ। जताततै आजकल मानिसहरू प्रेमको खाँचोमा छन्, यस्तो प्रकारको खाँचोमा छन्, होला उनीहरूको सम्पत्ति होला, उनीहरूको नाम होला, उनीहरूको सबै कुरा होला, तर कस्तो खालको प्रेम? ख्रिस्टको प्रेम, किनभने उनीहरूले सुसमाचार बुझ्या छैन, उनीहरूले परमेश्वरलाई चिन्या छैन, उनीहरूले पापको क्षमा पाएको छैन, चाहे जतिसुकै बलिदान गरेर धर्म गरून्। अस्ति भर्खर शिवरात्रिमा एउटा जात्रा देख्नुभयो होइन, तर वचनमा के भनेको छ थाहा छ? बाइबलमा येशूले के भन्नुहुन्छ? बाटो सत्य र जीवन म बाहेक कोहीद्वारा पिता कहाँ जान सक्दैन, स्वर्गमुनि मानिसहरूको बिचमा अरू कुनै नाउँ दिएको छैन जसद्वारा उद्धार पाइयोस्। येशू मात्र एउटा मध्यस्थ हुनुहुन्छ, उहाँमा विश्वास गराउनको लागि तपाईँ र मेरो जीवन येशूको प्रेमको व्यवहारद्वारा मानिसको अगाडि गवाही बन्नुपर्छ। अनि विश्वासीहरूको बिचमा प्रेम, क्षमा, सम्बन्ध, शान्ति, मिलाप, त्योद्वारा पनि हामीले परमेश्वरको महिमा गर्न सक्छौँ। परमेश्वरको बोलावट यो हो कि हामी विश्वासीहरूले यस प्रकारको प्रेमको अनुभव गर्न सकौँ र उहाँको सेवा गर्न सकौँ, खाँचोमा परेकाहरूको माझमा उहाँको गवाही बन्न सकौँ। अनि मेरो प्रार्थना यही छ कि परमप्रभु परमेश्वरले तपाईँलाई यस प्रकारको निस्वार्थ अगापे प्रेमको अनुभव र व्यवहार गर्ने शक्ति प्रशस्त रूपमा दिनुभएको होस्, तर तपाईँले त्यो शक्तिमा आफैले समर्पण गर्नुपर्छ। तपाईँको जीवन प्रेममय भएको होस्, अनि लभ इन एक्सन भन्छ कर्ममा प्रेम। हामीले लभ इन एक्सन भनेको चाहिँ प्रेम भनेको वास्तवमा फिलिङ होइन, भावना होइन, यो चाहिँ व्यवहार हो, यो चाहिँ एक्सन हो, यो चाहिँ काम हो। त्यसैले कर्ममा प्रेम भनेर नेपालीमा भन्न सक्छौँ। तपाईँ कर्ममा प्रेम बन्न सक्नुहोस्, आफ्नो प्रेमद्वारा परमेश्वरको आत्मिक जागृति, धार्मिकताको जागृति ल्याउन सक्नुहोस्, यसरी परमेश्वरको महिमा भएको होस्। अनि तपाईँलाई मैले अघि भन्दै थिएँ, यो यो मत्ती 28:19-20 पद, वास्तवमा यो चेला बनाउने र उहाँले सिकाएका सबै कुरा आज्ञाहरू पालन गर्न सिकाउने, वास्तवमा यो नै तपाईँ परमेश्वरलाई प्रेम गरेको र छिमेकीलाई प्रेम गरेको प्रमाण हो। किनभने तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ भनेदेखि के हुन्छ, उसलाई विशेष बनाउन चाहनुहुन्छ, उसलाई आशिषमा ल्याउन चाहनुहुन्छ, होइन? उसलाई तपाईँलाई म भन्छु, 41 वर्ष अगाडि जब म क्रिस्चियन भएँ, मैले विश्वास गरेँ, मैले हरेक दिन प्रार्थना गरेँ, म दिनदिनै भन्छु तपाईँलाई, मेरो बुवाको लागि, मेरो दाजुभाइ दिदीबहिनीको लागि, अनि परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो, सबैले विश्वास गरे, जुन ठाउँमा उनीहरूको विश्वास छ परमेश्वर जान्नुहुन्छ। थाहा छ तपाईँलाई त्यो प्रेम हो। तपाईँले साँच्ची आफ्नो परिवारलाई प्रेम गर्नुहुन्छ भने तपाईँ यो नसोच्नुहोस्, येशूलाई विश्वास नगरिकन यो संसार छोड्ने मान्छेको जीवन गतिलो छ, संसारको धर्म कर्मले भनेको कुराले कसैलाई परमेश्वर कहाँ लाँदैन, कसैलाई निर्दोष तुलाउँदैन। परमेश्वरको वचन एकदम प्रष्ट छ, एक दिन ख्रिस्टको अगाडि सबै घुँडा, हरेक घुँडा टेकिनेछ, हर जीवले भन्ने चाहिँ येशू ख्रिस्ट नै प्रभु। तर येशूबाट यस जीवनमा क्षमा नपाउनेहरू आगोको भट्टीमा सदाको लागि फालिनेछ, त्यो परमेश्वरको वचनको एउटा चेतावनी हो। अनि तपाईँ र मलाई यो मौका दिया छ, येशू प्रभुले 7 चर्चहरू प्रकाशको पुस्तकमा हामीले हेरेको थियौँ नि, अनि प्रकाशको 3:20 के छ, म ढोकामा उभिएर ढकढकाउँछु, कसैले खोल्यो भने म भित्र पस्नेछु। प्रियहरू, आज जतिजना विश्वास गरिसकेका छैनन्, हामी कतिजना चर्चमा पनि गयो होला, बप्तिस्मा नि लियो होला, के तपाईँलाई ख्रिस्टलाई प्रेम गर्नुभएको छ भनेदेखि तपाईँको जीवनमा ख्रिस्टप्रति हरेक दिन के भएको छ जाँच्नुहोस्। तपाईँले गरेका छैन भनेदेखि तपाईँले प्रेम गरेका छैन येशूलाई, त्यही कारण तपाईँलाई निम्तो दिन्छु म, आज मौका छ येशूलाई पछ्याउने, उहाँलाई प्रेम गर्ने, उहाँको निम्ति एउटा इच्छा राख्ने, मण्डलीमा परमेश्वरको महिमा गर्ने। प्रियहरू हो, आज यो परमेश्वरको वचन यो, यो प्रेममय जीवन परमेश्वर सँगसँगको जीवन, मण्डली परमेश्वरको महिमाको लागि जिउनु पर्ने, अनि तपाईँ र मैले उहाँलाई प्रेम गऱ्यौँ भने उहाँको महिमाको लागि हामी जिउनेछौँ। आउनुहोस् हामी